अब आगे कुछ हराम चीज़ों का तस्करा। पीछे आप देखिए कि हम देख चुके कि वो चीज़ें जो हराम नहीं है उनका तस्करा था, तो अब अल्लाह ताला कुछ हराम चीज़ों का तस्करा करते हैं। आयत नंबर 90 से लेकर 93 तक एक ही टॉपिक है। या अय्युहल्लज़ीना आमनू इन्नमल हम्रु वल मैसिरु वल अंसाबु वल अज़लामु रिज्सुम मिन अमलिश शैतान। ए लोगों जो ईमान लाए हो, बेशक शराब और जुआ और बुत और पानसे यानी तीरों से किस्मत मालूम करना सब गंदे काम हैं, लिहाजा तुम इनसे बचते रहो ताकि तुम फलाह पालो। लेकिन इसके बरक्स होता क्या है? इन्नमा युरीदुश्शैतानु अन युक़िया बैनकुमुल अदावता वल बग़्दा फिल ख़म्रि वल मैसिर। बेशक शैतान तो चाहता यह है कि तुम्हारे दरमियान दुश्मनी और बुग़्ज़ डाल दे शराब और जुए के ज़रिए। वयसुद्दकुम अन ज़िक्रिल्लाहि व अनिस्सलाह, और रोक दे तुमको अल्लाह के ज़िक्र और नमाज से। फ़हल अंतुम मुंतहून, तो क्या फिर अब तुम बाज रहोगे? बाज रहने की सूरत क्या है? वअतीउल्लाह वअतीउर्रसूल वाहज़रूह, और हुक्म मानो अल्लाह का और उसके रसूल का और बचते रहो। लेकिन फ़इन तवल्लैतुम फ़अलमू अन्नमा अला रसूलिनल बलाग़ुल मुबीन, अगर फिर भी तुम फिर जाओ यानी इस हुक्म को ना मानो, तो जान लो कि हमारे रसूल के ज़िम्मे तो सिर्फ़ खोल खोल कर बयान कर देना है, यानी फिर तुम्हारे बुरे कामों की सज़ा रसूल को नहीं मिलेगी। और अगली आयत में फिर छोड़ने के तदरीजी मराहिल है। ये आयत हुरमत शराब के सिलसिले की आखिरी आयत है। इससे पहले सूरत बकरा की आयत 219, यसअलूनका अनिल ख़म्रि वल मैसिर कुल फीहिमा इस्मुन कबीर व मुनाफ़िउल लिन्नास में हम देख चुके कि शराब और जुआ दोनों को अल्लाह ताला ने कहा कि इनका नुकसान इनके नफ़े से ज़्यादा है। ज़हन साज़ी हो गई। इससे भी पहले सूरत नहल की आयत 67 नाजिल हो चुकी थी, जिसमें वमिन समरात नखील वल अनाबी तत्तखिज़ून मिन्हु सकरम व रिस्कन हसना, यह आयत नाजिल हो चुकी थी कि तुम फलों में से खजूरें और अंगूर जिनसे तुम अच्छा रिस्के हसन बना लेते और साथ ही साथ नशावर चीज़ें, वहाँ रिस्के हसना से अलग करके लफ्ज़ सकरन आया, जिससे मुफसरीन कहते हैं कि पहले से जहन बना दिया कि शराब जो है वो रिस्के हसन नहीं है। फिर बहरहाल सूरह बकरा की आयत 219 नाजिल हुई। इसके बाद कुछ लोगों ने छोड़ दी, कुछ जो कर सकते थे रुक सके रुक गए, जो ना रुक सके ना रुके। तो फिर एक ऐसा मौका आया कि एक पार्टी के अंदर शराब पीने के बाद जब नमाज़ पढ़ने लगे तो नमाज़ में कुछ गलत मलत कर दिया, मा आबुदुल्ला ताबुदून की जगह ये कह दिया कि मैं भी उन्हीं की इबादत करता हूँ जिनकी तुम करते हो। तो सूरत निसा की आयत 43 नाजिल हो गई कि या अय्युहल्लज़ीना आमनू ला तक़रबुस्सलाता वअन्तुम सुकारा, कि नशे की हालत में नमाज के पास ना जाओ। कुछ लोग तो पहले हुक्म भी छोड़ गए, और हमेशा ऐसे ही होता है, जिनके दिल सलामत होते हैं ना वो हल्के से शुबे की बुनियाद पे भी चीज़ को छोड़ देते हैं, जिसको हमारी ज़बान में कहते हैं कि इशारा समझने वाले, और ये खुशकिस्मत लोग होते हैं। फिर ये हराम के लफ्ज़ की फ़िक्र नहीं करते, ये मकरूह मुबाह के चक्कर में नहीं पड़ते, बस ये कहते हैं अल्लाह ने कहा है बुरी ही होगी, हम नहीं पीते, छोड़ देते हैं। कुछ लोग होते हैं कुछ फिज़िकल नुकसान सहने के बाद छोड़ते हैं, जिसकी सूरत दूसरी बनती है कि नमाज में कुछ गड़बड़ हुई तो छोड़ा। और कुछ तो फिर ऐसे होते हैं कि जिनको वाज़े हुक्म चाहिए होता है कि अब छोड़ दो, फजतनेबू। और कुछ तो बेचारे इस वक्त भी नहीं छोड़ते, वो कहते हैं कि हराम का लफ्ज़ दिखाओ। तो यहाँ हम थोड़ी सी बात करेंगे इस पे, क्योंकि ये आखिरी आयत है इस नाते से कि जिसमें शराब की बात हो रही है। अल्लाह ताला कहते हैं कि इन्नमल खम्रु, खम्र की बात पहले है, शराब है खमर, अल खम्रु मा खामर अल अक्ल, इसकी तारीफ़ रट लें। खमर वो है जो अक्ल को छुपा दे। ये जो औरत की ओढ़नी को खिमार कहते हैं वो लफ्ज़ पीसी से है। अब जिस माशरे में ये आयात नाजिल होती जा रही थी, शराब का आम रिवाज था, गिनती के चंद लोगों के सिवा सब शराब पीने के मतवाले थे, अनगिनत जिस्मानी और रूहानी किस्म की बुराइयां, बीमारियां, खराबियां इसमें शामिल हो चुकी थी। इस्लाम ने बड़े खूबसूरत तरीके से स्लोली ग्रेजुअली तदरीज के साथ इस हुक्म को लोगों को दिया कि पता ही ना चला। पहले फ़ीहा इस्मुन कबीरुन व मुनाफ़िउल लिन्नास कह के लोगों के अंदर लालच उभारा, कि देखो नफ़े और नुकसान को तोलते हो तो इसका नफ़ा नुकसान से थोड़ा है। कुछ अरसे के बाद ला तकरबु सला तब अंतुम सुकारा कहकर लोगों को बता दिया कि जब तुम किसी चीज़ को पहली दर्जे पे नहीं छोड़ते तो फिर उसका कुछ ना कुछ नुकसान तुम्हें मिलता ही है। लेकिन अभी तक जो सरी हुक्म ना आया, ये दौर हज़रत उमर रज़ी अल्लाहु अन्हु के ऊपर बड़ा बोझल था। ये दुआएं मांगा करते थे, बल्कि शराब की हुरमत और पर्दे की आयात के बारे में ये कहा जाता है कि ये उमर ने मांग मांग के लिए दुआ किया करते थे कि अल्लाहुम्मा बय्यिन लना बयानन शाफियन, कि अल्लाह हमारे लिए ऐसा खुला पैगाम दे कि जिसको समझ के लोग इसको छोड़ दें। इतने प्यार से उन्होंने शराब की हुरमत की बात मांगी तो अल्लाह ताला ने फिर ये आखिरी आयतें भी नाजिल कर दी। और उसके बाद आप देखिए कि जब ये आयत नाजिल हुई तो हाल क्या हुआ कि मदीने की गलियों में पानी की तरह शराब बही, महफिलें सजी हुई थी, लोग इस तरीके से एक दूसरे के साथ पार्टियों में महफूज थे और बिल्कुल कोक की तरह शराब पी जाती थी, तो बुरी तो नहीं थी। अब आज आप कोई कहे कोक कोई पीता है, क्योंकि पीते हैं लोग, हाँ वो उसकी क्या हकीकत है मुझे नहीं पता, लेकिन मैं आपको मिसाल देने के लिए बता रही हूँ कि जब कोई चीज़ हराम नहीं थी तो पीते थे, सभी पीते थे। हज़रत अनस कहते हैं कि मैं किसी के घर पर था और वहाँ शराब का दौर चल रहा था कि इतने में शराब की जब आयतें उतरी, अल्लाह के नबी सल्लम ने मुझे भेजा, मैंने वहाँ जाकर लोगों को बताया कि लोगों मैं अल्लाह के नबी से ये बात सुन के आया हूँ कि अब शराब कतई तौर पर हराम हो चुकी। तो लोगों ने इनकी बात सुनकर कहा अच्छा ये हो गया तो जाओ फिर इनको ख़त्म करो। ये मैं पढ़ के सुनाती हूँ, तो मैं पढ़ सोच रही थी कि कहाँ है आज वो लोग जो ऐसी चीज़ों को सुन के मानते हैं। जी यहाँ लिखा है कि जब ईमान पुख्ता हो गए, तालीमात इस्लामिया कल्ब और रूह की गहराइयों में बस गईं और अल्लाह और उसके रसूल के हर हुक्म के सामने सर तस्लीम खम करने की आदत फितरत बन गई, तो ये आयत करीमा नाजिल हुई। अल्लाह के नबी ने अपने खादिम यानी अनस को हुक्म दिया कि मदीना के गली कूचों में फिर कर बुलंद आवाज़ से इन आयात का ऐलान करें। फिर जब वो मुनादी करने वाला ऐलान करने निकला तो कई जगह शराब की महफिलें आरास्ता थी, मैं ख्वार जमा थे यानी शराब पीने वाले, पैमाने गर्दिश में थे। जू ही कान में हल अंतुम मुंतहून की आवाज़ पहुंची तो हाथों पर रखे हुए प्याले ज़मीन पर पटक दिए, होंठों से लगे हुए जाम खुद बखुद अलग हो गए, जाम तोड़ दिए गए, मशकों और मटकों में भरी हुई मैं उंडेल दी गई। वो चीज़ जो इन्हें असहद प्यारी थी अब गंदे पानी की तरह गलियों में बह रही थी। और हैरत की बात यह है कि किसी सहाबी ने शराब पीने की ख्वाहिश का इजहार तक न किया। कुरान का इतना असर था और अल्लाह के नबी की तरबियत इतनी प्यारी थी, सुन के मानना उनकी खूब बन चुकी थी, फरमा बरदारी के आदी थे और इस्लाम की ये इनकलाब आफरीन कुव्वत एक बात से सब टूट गए। और इसके बरक्स शराब के जो जहरीले असरात आज की सोसाइटी में, यूरोप अमेरिका और इधर उधर के बड़े कितनी कोशिशें कर चुके। आपको पता है कि अमेरिका ने 14 साल तक एक मूवमेंट चलाई थी, पूरे 14 ईयर्स तक वो कोशिश करते रहे, उनको उन्होंने बनाए साल इस चीज़ के थे कि जिसके अंदर शराब को हराम किया जाएगा, एडवर्टाइजमेंट के नाते से, फिल्मों के ज़रिए से, इश्तहारात के ज़रिए, रिसालों के ज़रिए, हर तरफ खूब कंपेन चली कि शराब को हराम कर दो कर दो। 6 करोड़ डॉलर से ज़ायद उस दौर का खर्चा आया था, या से कई 100 साल से भी ज़्यादा का वक्त हो गया। उस वक्त ये हुआ 25 करोड़ पाउंड का खसारा बर्दाश्त किया, 300 अफराद को सूली पे चढ़ाया गया, 5 लाख से ज़ायद लोगों को कैद किया गया, उनको सजाएं दी गईं, भारी जुर्माने रखे गए, जायदादें कुरक कर ली गईं, लेकिन सब बेकार। और आखिरकार फिर हुकूमत को अपनी शिकस्त तस्लीम करनी पड़ी और शराब नोशी के ख़िलाफ़ एक जो मार्का आ रही थी 1933 में उसको वापस दे दिया गया। यानी ये जो पिछली सदी गुजरी है तकरीबन 100 साल हो गए, उस वक़्त ये कंपेन चली थी लेकिन नहीं चल सकी, वापस कर दी। इसी तरह फिर ब्रिटिश यानी बरतानिया में, उसमें भी कोशिश हुई पाबंदी की, लेकिन 1961 के अंदर इस पाबंदी को वापस लिया गया और डिक्लेयर किया कि हम इसको नहीं ख़त्म कर सकते। ये है वो चीज़ जो इस्लाम आज भी पैदा करना चाहता है। पी रहे थे, खा रहे थे, खुशी मना रहे थे, वजतने वो बस रुक गए। ये है तकवा। اور یہی اس وقت ہمارے اس قرآن کے پڑھنے پڑھانے کا گول ہے. اگر یہ حاصل نہیں ہو رہا تو پورے نمبر بھی کام نہیں کریں گے اور ٹیسٹوں کو پاس کرنا بھی فائدہ نہیں دے گا. یہ ساری چیزیں اس کے اندر مدد کرتی ہیں, لیکن حقیقت ہے کہ ایک انسان جب اللہ کے حکم کو سن کے ماننے والا آ جاتا ہے تو پھر پیچھے نہیں ہٹتا. کہتے ہیں کہ بالکل تازہ کنسائنمنٹ آیا پڑا تھا, کنٹینرز کھڑے ہوں گے آج کی زبان میں کہ ڈام سے بھی شراب آتی تھی, صحابہ کی رقمیں لگی ہوئی تھی اس کے اوپر. پوچھا کہ اللہ کے نبی اس کا سرکہ بنا لیں, ڈائلیوٹ کر کے پانی ڈالتے جائیں سرکہ بن جائے؟ کہا نہیں, جس کا زیادہ حرام ہے اس کا تھوڑا بھی حرام ہے. ڈبو دی, توڑ دیا. کتنے دن تک مدینہ کی گلیوں میں سے شراب کی بو آتی رہی, آج کہاں ہے ماننے والے. دیکھیے اصل یہ جہاد ہے جو اللہ مسلمان سے کرانا چاہتا ہے. قتال کا موقع تو کبھی کبھی آئے گا, لیکن نفس کے ساتھ جہاد ہر وقت ہے. ہم کہتے ہیں کاروبار خراب ہوگا, کیسے چھوڑے. شراب کے بارے میں بے شمار حدیثیں کچھ آپ کو سنائی جا چکی ہیں, لیکن خلاصے کے طور پہ وہ بات سامنے رکھوں, کیونکہ شراب پینے والے تو تھوڑے ہوتے ہیں, اللہ ماشاء اللہ آج تو وہ بھی تھوڑے نہیں رہے. آپ کو تو کالج کے بچے تک شراب پی رہے ہیں. پہلے لفظ آپ سنتے تھے چین اسموکر, ایک سگریٹ بجھاتے تھے تو اس کے بعد دوسرا لیتے تھے. اس وقت کا فیشن جو کالجز میں چل رہا ہے وہ کیا ہے, خاص طور پہ اسکول کا جو فرسٹ ڈے ہوتا ہے یا لاسٹ ڈے ہوتا ہے, جس دن وہ ذرا فن کرنے کے موڈ میں ہوتے ہیں تو وہ چین ڈرنکر بنتے ہیں, جام سے جام ٹکراتے ہیں, کئی لڑکے مر جاتے ہیں. ابھی آپ کو ایک رپورٹ تھوڑی سی پڑھ کے سناؤں گی میں, کتنی لڑکے اس میں مر جاتے ہیں, بوڑھے لوگ مر جاتے ہیں, لیکن اپنے آپ کو پیچھے نہیں کر پاتے. وجہ کیا, وہ ایمان اور وہ تقویٰ نہیں ہے جس کی ضرورت ہے. تو اللہ کے نبی نے فرمایا کہ شراب کی وجہ سے 10 چیزوں پہ لعنت ہے اللہ تعالیٰ کی, خود شراب پہ, پھر بیچنے والا. شراب بیچ سکتے ہیں آپ؟ کہتے ہیں نہیں, نان مسلمس کو تو بیچ سکتے ہیں. تو مدینہ میں تو یہود تھے, صحابہ کہہ سکتے تھے اللہ کے نبی ان کو بیچ دیں؟ نہیں. میں نے کسی کی بڑی پیاری بات سنی تھی, رضوان صالح ان کا نام ہے, امریکہ میں ایک بڑی آرگنائزیشن, اس کے وہ امام بھی رہے, ابھی پتہ نہیں ہے کہ نہیں. تو ان کا میں نے ایک خطبہ سنا تھا, بہت زیادہ اس میں اچھی باتیں تھیں. انہوں نے اس میں ایک جو بات مجھے ابھی یاد آ گئی, انہوں نے کہا کوئی شراب بیچنے والا سوچے, کوئی میرے پاس آیا شراب کی بوتل لی خریدی, اس کے بعد کے ایکشن سوچے ذرا, کیا کرے گا اس کے بعد؟ کیا اس کے بعد جا کے کسی مسجد میں نماز تو نہیں پڑھے گا نا؟ اس کو ام الخبائث کہتے ہیں, ساری خبیث چیزوں کی ماں. ایک ایسی کہانی بھی موجود ہے کہ جہاں ایک بہت نیک درویش تھا تو اس کے سامنے 3 گناہ رکھ دیے گئے, ایک بچہ ہے اس کو قتل کرو, ایک عورت ہے اس سے زنا کرو یا شراب پیو. مجبور تھا جان بچانے کے لیے, اس نے کہا کہ قتل تو بہت بڑا گناہ ہے اور زنا تو حرام ہے, چلو میں شراب پی لیتا ہوں. اور شراب پی, شراب کے نشے میں اس نے پکڑ کر نہ صرف یہ کہ اس عورت سے زنا بھی کر لیا بلکہ بعد میں اس کو قتل بھی کر دیا. تو یہ چیزیں تو عام ہیں نا, ام الخبائث. تو سوچیے کہ اس کو پینے والا جائے گا کہاں. بس ہم دیکھیے کہ اگر آپ میں سے کسی کا کوئی اسلامک چیزوں کا کاروبار ہے, کوئی کتابوں کا کام ہے, کوئی کیسٹس کا کام ہے, سی ڈیز کا کام ہے, آپ جب بیچیں گے دیں گے تو آپ کو فیلنگ آئیں گی نا کہ اس کے بعد کسی کو ہدایت مل جائے گی. اور کچھ نہیں, کوئی سبزی بیچ رہا ہے تو اس کو بھی خوشی ہوگی کہ چلو جا کے غریب لوگ ہیں گھر میں کھائیں گے پکائیں گے, اچھے کام ہے نا. شراب بیچنے والا کیا سوچتا ہے؟ جو اس کے بعد برائی کے دروازے کھلیں گے کیا سب میں اس کی خرابی نہیں ہوگی؟ تو لہٰذا بیچنے والا, خریدنے والا, اس کو ڈھونے والا, یعنی آپ ڈرائیور کو کہتے ہیں جاؤ ذرا شراب کی بوتل لے کے آؤ مہمان آئے ہوئے, وہ بھی اس کے اندر آ گیا. کشید کرنے والا, جس کے لیے لائی گئی, جس نے رکھی, جہاں اٹھائی, یعنی جتنی دفعہ ایسے لوگ اپنی الماریوں کو کھولتے, صاف کرتے, اس کو کریٹس میں نکالتے, بوٹلس میں ڈالتے, یہ کرتے, یہ سب چیزیں بندے کے لیے اللہ کی لعنت کا ذریعہ. اور اللہ کی لعنت تو یہ کہ دل پہ مہریں لگ جاتی ہیں, پھر نیکی اور ہدایت کے اوپر آنے کا دل ہی نہیں چاہتا, پھر انسان یہ کام کر ہی نہیں سکتا, اس کو اچھا ہی نہیں لگتا. پھر اسی طرح آپ دیکھیے کہ اللہ کے نبی سے کسی نے پوچھا کہ ہم بڑی سردی کے علاقے میں رہتے ہیں, یہ ایک اور عذر ہے جو پیش کیا جاتا ہے سردی کو روکتے ہیں, تو کہا کہ کیا ہم بہت سرد علاقوں میں ہم اپنے آپ کو گرم کرنے کے لیے شراب پیتے ہیں؟ تو آپ نے فرمایا نہیں پی سکتے, اور اگر علاقے کے لوگ نہ مانیں تو ان سے جنگ کرو. اب نبی صلی اللہ علیہ وسلم کے دور میں شراب کی کوئی سزا مقرر نہ تھی, تہذیبی سزائیں دی جاتی تھیں, مار پیٹ, کوڑوں تک, زیادہ سے زیادہ جو تھے 40 کوڑے لگوائے گئے. ابو بکر صدیق کے دور میں بھی 40 کوڑوں کی سزا رہی, لیکن حضرت عمر نے جب دیکھا کہ شراب کے نشے میں تو بندہ اتنا پاگل ہو جاتا ہے کہ کسی بھی الزام بھی لگاتا ہے, تہمت لگا سکتا ہے, تو پھر انہوں نے حد قذف, جو آگے ہم سورہ نور میں پڑھیں گے انشاءاللہ, اس پہ قیاس کرتے ہوئے 80 کوڑے مقرر کر دیے. کہ کیونکہ ایسا شخص دوسروں پہ بہتان بھی لگانے لگتا ہے. پھر اس کے بعد حضرت عمر کے دور میں ایک قبیلہ تھا بنو ثقیف، تو اس کے ایک شخص رویشد اس کا نام آتا ہے، اس کی دکان جلا دی گئی. کیوں؟ کیونکہ وہ خفیہ طور پر شراب پیتا تھا. اب آپ دیکھ سکتے ہیں کہ یہ وہ عمل ہے کہ جس کو زبردستی بھی منوایا جا سکتا ہے. شراب کے بہت سارے نقصانات ہیں جس کو کوئی بھی، میرا خیال ہے، صاحب عقل جانتا ہے. آپ انٹرنیٹ پہ لکھ دیں، انہی کی رپورٹس آپ کے سامنے آ جائیں گی کہ جس میں نروس بریک ڈاؤن، کینسر، ہیپاٹائٹس، جگر کا فیل ہو جانا، ڈپریشن، سپیچ پاور کا کم ہو جانا، ہاتھوں کا کانپنا، یہ سب ہے. اصل ہوتا ہے کہ شراب جو ہے نا، یہ انسان کے ذہن کی جو ایفیشنسی نا، اس کو سلو کر دیتی ہے. بالکل جیسے آپ، میں بول رہی ہوں تو اس کے بعد میں ایسے آہستہ آہستہ اس طرح بولنا شروع کروں. جسم کے اندر ایک اتنی کمزوری آتی ہے جس کی وجہ سے بندہ ڈراؤزنگ فیل کرتا ہے، نشہ محسوس ہوتا ہے، اور اس کے بعد پھر وہ غلط چیزوں میں آتا ہے. پریگننسی میں جو بچے ماں کے پیٹ میں ہوتے ہیں وہ اس کا اثر تک لینے لگتے ہیں. گویا کہ شرابی اپنے ذہن کو سلا دیتا ہے. ہمارے دماغ کے اندر ملینس جو سیلز ہیں وہ اس کی وجہ سے ڈیمیج ہو جاتے ہیں. اس کی وجہ سے ہمارا ریفلیکس ایکشن، ریفلیکس سسٹم کیا ہے، جو فوری عمل کرتے ہیں نا، سانس لینے کا یا دل کی دھڑکن، اس کو کم کرتے ہیں. پھر اس طرح کہتے ہیں کہ شراب بڑی عمر کے لوگ پیتے جائیں گے اتنا اس کا نقصان زیادہ ہوگا، کیونکہ اس وقت ایفیشنسی جو ہے وہ کم ہو جاتی ہے. کچھ رپورٹس ہیں اس کی، فگرز ایسی ہلکی سی پڑھ کے سناتی ہوں تاکہ اندازہ ہو سکے کہ اس کے کتنی قباحت پھیل چکی ہے اور لوگ کتنا کچھ کر کے پھر بھی مجبور ہیں. کہتے ہیں کہ 12 ملین انڈر 12 لڑکے، یعنی 12 سال سے کم عمر کے 12 ملین جو لوگ ہیں، وہ 4 ملین شراب کے کینز پی لیتے ہیں، یعنی اتنی زیادہ کثرت سے پی جاتی ہے. پھر ایک رپورٹ ہے 1993 میں لنڈن میں کوئی سروے ہوا تھا، 72% مریض جو ہاسپٹلس میں ایڈمٹ ہوتے ہیں وہ شراب کی وجہ سے بیمار ہوئے ہوتے ہیں. پھر گھروں میں تشدد کے واقعات جو ہوتے ہیں اس کے اندر اکثریت جو ہے وہ شراب کے نشوں کی وجہ سے ہوتی ہے. پھر 36 یعنی آپ کہہ سکتے ہیں کہ 3600,000 50 لگا لیں 36 کے ساتھ، اتنے امریکنز جو ہیں وہ شراب کی وجہ سے ڈائریکٹ یا انڈائریکٹ جو ہیں وہ انفلوئنسڈ ہوتے ہیں. پھر 900,060 ہیں 9 کے بعد، ایسے شرابی ہیں جو الکوہلک ہو چکے ہیں اور ان کی یعنی بالکل زندگی جو ہے وہ مفلوج ہو چکی ہے. پھر اس کے اندر ٹریفک کے حادثات میں جو لوگ مارے جاتے ہیں اس میں 50,000 جو لوگ ہیں وہ شرابی ہوتے ہیں. بعض 28,400 کے خون میں الکوہل پائی گئی جب ایکسیڈنٹ کے بعد ان کی باڈیز کا پوسٹ مارٹم کیا گیا. پھر 500 کے بعد پھر 1000 لگا لیں، 500,000 جو زخمی اور ڈسیبلڈ لوگ تھے ان کی ساری چیزوں کی وجہ جو تھی وہ شراب دکھی. پھر اسی طرح ایک خبر چھپی تھی اخبار میں، بہت ہی ہلا دینے والی ہے. ایک کپل نیو ایئر کو سیلیبریٹ کرنے کے ہی گیا، اپنے گھر میں جو ان کے بچہ تھا اس کے پاس ایک بیبی سیٹر کو چھوڑا اور کہا تمہارا بھی نیو ایئر ہے، شراب رکھی ہوئی ہے تم بھی پی لینا، اور کچھ کام وام بتا دیے گھر میں کہ یہ گوشت ہے اس کو پکا دینا، یہ کچھ کر دینا. اس کے بعد کیا ہوا کہ اس میٹ نے شراب پی، اتنی زیادہ پی اس کا دماغ گھوما کہ انہوں نے کہا تھا کہ فلاں جگہ بیف رکھا ہوا ہے اس کو اوون میں رکھ دینا، تو اس کی جگہ انہوں نے اسی کے بچے کو رکھ دیا. یہ تو عام باتیں، اتنی کہانی آپ دیکھیں، مائیں اپنے بچوں کو لے کے ختم کر دیتی ہیں. پھر اسی طرح نان ہائی وے ڈیتھ جو ہوتی ہیں 60,000 اس میں سے 34,800 جو ہیں وہ شراب پینے کی وجہ سے ہوتی ہیں. 136 بلین ڈالر شراب کے مسائل اور ان چیزوں کو روکنے پہ امریکن گورنمنٹ خرچ کرتی ہے ایک سال میں، فائدہ کچھ نہیں، نقصان زیادہ بڑھتا ہے. پھر اسی طرح کچھ تھے 1988 سے لے کے 1995 کے درمیان 57.3 بلین ڈالرز خرچ کیے گئے شراب کو روکنے کے لیے، ناکامی ہوئی. 60-70% قتل شراب کی وجہ سے ہوتے ہیں. 75% یہ جس کو ہماری زبان میں کہتے ہیں نا چھرا گھوپنے کی وارداتیں، چھوٹی چھوٹی جھڑپیں، یہ شرابیوں کے ہاتھوں سے ہوتی ہیں. 70% لڑائی مار کٹائی شراب کی وجہ سے ہوتی ہے. 1.5 ملین لوگ شکار ہوتے ہیں شراب کے. اب آپ سوچئے کہ اگر اسلام نے شراب حرام نہ بھی کی ہوتی نا، تو اس کے خطرناک نتائج کو دیکھ کر خود یہ حکومتیں اس کو ختم کرنا چاہ رہی ہیں لیکن مجبور ہیں. پھر اس کے بعد دیکھیے کہ اتنی گندی چیز ہے، اس کے باوجود جو ایڈورٹائزمنٹ ہے، کہتے ہیں کہ یو کے اور اس کے اراؤنڈ جو جگہ ہیں اس میں سب سے زیادہ جو مہنگی ایڈورٹائزمنٹ اور سب سے زیادہ جو بزنس ملتا ہے کمپنیز کو، وہ شراب کے اشتہارات سے ملتا ہے. فگر آپ کے سامنے رکھوں، 137 پھر 162 کے بعد 3 لگا لیں، اتنے پاؤنڈز خرچ کیے گئے الکوہل کی ایڈورٹائزمنٹ پر، जब खुद लोगों को खूबसूरत एडवर्टाइज करके दिखाते हैं तो वो क्यों ना पिएंगे। इस तरह पाकिस्तान में कहते हैं कि 1980 में 20,000 विक्टम्स थे हीरोइन के, लेकिन जो 2000s में 5 मिलियन हो गए। और इस वक्त तो कहते हैं कि पान की दुकानों पे भी हीरोइन बिक रही है, मत सोचें कि वहाँ भी कोई महफूज है। आप देखिए कि अल्लाह ताला ने इंसान के अंदर हिफाजत के दो जज्बे रखे हुए हैं, एक हया और एक खौफ। शराब इन दोनों जज्बों को ख़त्म कर देती है, वो बेहया भी हो जाता है और बेखौफ हो जाता है, और वो ख़ुद को बहुत आज़ाद समझने लगता है, जिसके नतीजे में वो काम कर लेता है जो उसको नहीं करने होते। हदीस में आता है कि जो शराब का आदी होगा उसकी दुआएं कबूल नहीं होंगी। आम चीज़ों को अल्लाह ताला ने इस कुरान में बताया तो सिर्फ उनकी बस कहा ये हराम है, लेकिन शराब इतनी बुरी चीज़ है कि इसके असरात भी बता दिए कि इससे कितनी ख़राबियाँ आती हैं। आप देखिए अगर इस आयत को हम दो हिस्सों में लिख लेना, एक है शराब के दुनियावी नुकसान और एक है दीनी। दुनियावी नुकसान क्या हैं? युरीदु शैतान अन युक़िया बैनकुम अलअदावत वल बगदा फिल खमर। हाँ, आपस में बुग़्ज़ और अनाद है। आप देखें जो मर्द शराबी होते हैं उनके घरों में हर वक्त लड़ाइयाँ झगड़े रहते हैं, और बीवियों को मारना पीटना उनकी आदत है। और इसका दीन पे असर क्या है? यसुद्दकुम अन ज़िक्रिल्लाह वानिस सलात। ना ये तुम्हारे दीन की है ना दुनिया की है। आप कह सकते हैं कि शराब इंसान की जान की दुश्मन, इंसान के माल की दुश्मन, उसकी इज्जत की दुश्मन, उसकी सेहत की दुश्मन, उसके स्टेटस की दुश्मन। कोई सोसाइटी शराबी को पसंद नहीं करती, और लोग कहते हैं कि हराम का लफ्ज़ कहाँ लिखा है, हैरत नहीं होती? आज भी लोग जो पीना चाहते हैं वो कहते हैं कहाँ लिखा है, वो समझना नहीं चाह रहे। असल में वो शराब पीते पीते गलती से ये जुमला बोल देते हैं और उनको खुद नहीं पता। हालांकि देखिए लफ्ज़ रिज्स है, और रिज्स ऐसी गंदगी को कहते हैं जिससे तबीयत में घिन आए। फजला, ये शैतान का फजला है, सोचिए कितना गंदा होगा। इसके बाद हराम की ज़रूरत है, और यहाँ जो लफ्ज़ है ना फज तनेबू इजतनाब, ये जनाबा से होता है। उर्दू में जब ये लफ्ज़ आता है ना, इसी से इजतनाब कीजिए, परहेज़ कीजिए, ये गलती लगी हमारे यहाँ। लोग इसको उर्दू का लफ्ज़ समझते हैं, ओके नो प्रॉब्लम बी केयरफुल इजतनाब। हालांकि अरबी ज़ुबान में जब इजतनाब या जनाबा का लफ्ज़ आता है तो इसका मतलब क्या होता है कि पास भी न फटको। और यहाँ इशारा है इस बात में कि चीज़ तुम्हारी दस्तरस में है फिर भी तुम अपने आप को इससे दूर रखो। फहलन तुम मुंतहून, क्या तुम रुकते हो? चॉइस पूछी जा रही है, वॉर्न किया जा रहा है, जैसे बच्चे को माँ कहती है रुकते हो कि नहीं। हाँ, यानी ये फाइनल कॉल थी कि इसके बाद भी अगर कोई पिएंगे फिर अल्लाह ताला पूछेगा। कोई नॉन मुस्लिम थे, जब वो कन्वर्ट हुए तो उन्होंने कहा कि इस्लाम कबूल करने के बाद हमारे पैसे में बड़ी बरकत आ गई है। कहा क्यों? कहा कि अब हमने शराब ख़रीदना छोड़ दिया। तो यानी इतनी महंगी होती है, और अल्लाह ताला हमें उसको करने का तरीका बता रहे हैं कि वातीउल्लाह वाती रसूल। ये सारी पाबंदियाँ आसान लगेंगी, वह सरू और बच जाओ, इन गंदी चीज़ों से बच जाओ। फ़ैन तवल्लई तुम फ़ालमु अन्नमार अला रसूलिनल बलाग़ुल मुबीन, और जान लो कि हमारे रसूल के ज़िम्मे तो पहुँचा देना है खुली बात का। इसके अलावा हदीस इंशाल्लाह आपको कहीं प्रिंट आउट की सूरत में भी दी जा सकती हैं, आपको मिल सकती हैं, लेकिन इस वक्त तो बात सिर्फ ये है कि इतना कुछ सुन के भी अगर कोई अपने आप को ना रोक सके या रुकवा सके तो फिर उसके अंदर सोचने की बात है। दूसरी चीज़ देखिए, मैसर, मैसर यूसर से है, यूसर कहते हैं आसानी को। तो हर वो माल जो आसानी से हाथ आ जाए, इसको उर्दू में जुआ कहते हैं और इंग्लिश में बड़े प्यार से गैम्बलिंग कहते हैं, इट्स ओके। हज़रत अली रज़ी अल्लाह ताला अन्हो कहते हैं कि अल शतरंज मिनल मैसर, यानी शतरंज भी जुए की किस्म है, यानी वो शतरंज या कार्ड्स खेलना जिसमें पैसे लगाए जाते हैं वो इसके अंदर आता है। और आप देखिए कि जहाँ शराब होगी वहाँ यूसर भी होगा। अब इसके अंदर क्या आएगा? चलें आज तो आप कहते हैं माशाल्लाह कोई जुए की किस्म नहीं और मुसलमान हैं हम, तो आज के दौर में इसका नाम लॉटरी रख दिया गया, लॉटो। बात कहते हैं हम शराब तो नहीं बेचते अपने कन्वीनियंट स्टोर्स में, हाँ बस लॉटो रखी हुई है। तो लॉटो लॉटरी जो है वो मैसर में आती है मुख्तलिफ़ी का। फिर इसके बाद आगे देखिए तीसरी चीज़ आती है, वो क्या है? वल अनसाब, अनसाब नुसब से है। नुसब कहते हैं उन बुतों को जो गड़े होते थे, उनके बुत होते थे, लेकिन आज हर वो चीज़ जिसकी वर्शिप की जाए, जिसकी इबादत की जाए, वो इसके अंदर आएगी। मसलन कोई मज़ार है, कोई मंदिर है, कोई ख़ास दरख्त है, कोई कुआं है, जिसकी लोग इबादत करते हैं वो इसी के साथ है। और आप देखिए कि शराब का बुरा हो कि उसको अल्लाह ने नुसब के साथ लिया, शिर्क के साथ लिया। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की एक रिवायत इब्ने माजा की, शारिबुल खमरी کا آب دل وسن، شراب پینے والا ایسا مجرم ہے جیسے بت کو پوجنے والا، بتوں کا پجاری۔ ایک اور روایت میں آتا ہے شارب الخمر کا عابد اللات والعزا، شراب پینے والا ایسے جیسے لات اور عزا کی پرستش کرنے والا۔ تو آپ دیکھ سکتے ہیں کہ یہ چیزیں انسان کے لیے پھر کہاں پہ خرابی کا سبب بنتی ہیں۔ چوتھی چیز ہے والا اسلام، ظلما سے۔ ظلم کہتے ہیں تیر کو، اسلام کہتے ہیں قرآن اندازی کے تیر۔ جوا کھیلنے کی رسمیں جاری تھیں، ہوتا کیا تھا کہ 10 لوگ شریک ہو جاتے، ایک اونٹ ذبح کرتے، پھر اس کا گوشت تقسیم کرنے کی بجائے اس کے 10 حصے برابر تقسیم کرتے، اور اس میں اس طرح جوا کھیلتے کہ 10 عدد تیروں میں سے 3 تیروں کو سادہ رکھتے اور ان کو ترکش میں ڈال کر ہلاتے، پھر ایک ایک شریک کے لیے ایک ایک تیر ترکش میں سے نکالتے۔ جتنے حصوں کا تیر کسی کے نام پر نکل آتا اتنے حصے اس کو دیے جاتے، اور جس کے حصے میں وہ خالی 3 آ جاتے نا سادے، تو ان کو حصے سے محروم کر دیتے۔ ہے نا آج کی لوٹو، کوئی بات نہیں 10 روپے ہی ہیں نا، وہ سب کے 10 10 10 10 جمع ہوئے، پھر لوٹو گھمائی اور کسی کو وہ سب کے 10 10 مل کے جمع ایک گھر چلے گئے، اور جن 10 نے لیے تھے وہ خالی رہ گئے۔ اسی کو کمار بازی، سٹے بازی، جوا کہتے ہیں، اسلام اس کو پسند نہیں کرتا۔ ایک صورت جائز ہے اور وہ ہے قرآن دازی، جب سب کے حصے پتہ ہیں۔ ایک گھر ہے، 4 پارٹنر ہیں، اب اس کو اپنے بانٹنا ہے، 4 حصے پہلے کر لیتے ہیں، اب کس کو اگلا حصہ دیں، کس کو پچھلا دیں، کس کو یہ کونا دیں، کس کو یہ دیں، آپ قرآن ڈال لیں، کوئی حرج نہیں۔ جیسے مریم علیہ السلام کی پرورش کے وقت حضرت زکریہ اور دوسرے لوگوں کے بیچ میں قرآن ہوا تھا، لیکن قرآن اندازی کے اوپر رقم نہیں لگے گی، پیسے نہیں لگ سکتے، پھر انشاءاللہ اس کی اجازت ہو جاتی ہے۔ پھر تیروں کے ذریعے گوشت بھی تقسیم کرتے تھے، اس کی باتیں آپ پیچھے گزر بھی چکی ہیں۔ تو ساری بات کا خلاصہ یہ کہ اللہ تعالیٰ ہمیں جسمانی اور روحانی طور پہ پاک کرنا چاہتا ہے۔ جو شخص ان چیزوں میں پڑ جاتے ہیں وہ جسمانی اور روحانی طور پہ بالکل بیمار ہو جاتے ہیں، کچھ ان کے ہاتھ میں نہیں رہتا، اور اپنے وقت کا، اپنی صحت کا نقصان کرتے ہیں۔ ایسے گھروں میں لڑائیاں جھگڑے بھی ہوں گے، گندگی بھی ہوگی۔ اللہ تعالیٰ ان ساری باتوں کو پیش کر کے کہتا ہے کہ تم چھوڑنا چاہتے ہو۔ اب آخری آیت ہے، اور اتنی خوبصورت آیت ہے جو ان ساری باتوں کو آسان کر دیتی ہے جو ہم نے ابھی سنی۔ کیونکہ جو بندہ کسی غلطی کے اندر ہوتا ہے نا، تو دوسرے سارے اس کے اوپر انگلیاں اٹھا رہے ہوتے ہیں، لیکن اللہ تعالیٰ کہتے ہیں کہ آؤ تم چھوڑنا چاہتے ہو، چلو میں بتاتا ہوں اس کا طریقہ۔ لیس علی الذین آمنوا وعملوا الصالحات جناح فیما طعموا اذا ما اتقوا وآمنوا وعملوا الصالحات ثم اتقوا وآمنوا ثم اتقوا واحسنوا، اور آخری اس کا انجام کیا ہے، واللہ یحب المحسنین، جو لوگ ایمان لائے اور نیک کام کیے ان پر گناہ نہیں، ان میں سے جو کچھ پہلے کھا چکے جبکہ آئندہ کو ڈر گئے، اور ایمان لائے اور نیک عمل کیے پھر ڈرتے رہے، اور یقین کیا پھر ڈرتے رہے اور نیکی کی، اور اللہ تعالیٰ دوست رکھتا ہے نیکی کرنے والوں کو۔ اس آیت کے پیچھے ایک خاص شان نزول ہے، مسند احمد کی یہ روایت ہے حضرت ابو ہریرہ سے کہ جب یہ اوپر کی آیت نازل ہو گئی شراب اور جوئے کی حرمت کی، تو کچھ لوگ اللہ کے نبی کے پاس آئے اور کہا کہ اللہ کے نبی، کچھ لوگ تو ایسے تھے کہ جو شراب پیا کرتے تھے اور اسی حال میں جنگوں میں لڑے اور شہید ہو گئے، تو کیا پھر ان کا معاملہ خراب ہوا؟ یعنی شراب کی حرمت سے پہلے فوت ہو چکے ہیں جبکہ بہت ساری نیکیاں بھی کی تھی، تو کیا پھر اس کے معاملے میں وہ اپنے آپ کو محروم پائیں گے؟ تو اس پر رعایت نازل ہوئی کہ نہیں، جب حرام نہیں تھی تو لیس علی الذین آمنوا وعملوا الصالحات۔ اب یہ تو بات ہے ایک عام طور پہ، کچھ لوگ اس دور میں بھی ان چیزوں سے محروم ہوتے تھے، ان کو پتہ ہی نہیں ہوتا تھا حرام ہی نہیں ہے، کچھ آج بھی ایسے ہیں کہ جن کو پتہ ہی نہیں ہے اتنی قبیح چیز ہے، معاشرے کے اثر سے قبول کر لی، ماحول کے اثر کے شکار ہو گئے، گندی دوستیوں کا اثر ہو گیا، اب ان کو کیا کرنا ہے؟ ان کو اللہ تعالیٰ یہاں پہ طریقہ بتا رہے ہیں کہ کیسے تم کام کرو گے۔ درجہ درجہ انسان کے اندر جو ایمان اور تقویٰ بڑھتا ہے نا، یہ آیت اس کا خوبصورت منہ بولتا ثبوت ہے۔ ہم تو فتوے دیتے ہیں نا، حدیث پڑھ کے پریشان ہوتے ہیں، لیکن جو ایڈکٹڈ ہو چکا ہے وہ کیسے چھوڑے؟ کوشش کرے، کھڑا ہو، پہلے 4 پیتا تھا بوتلیں تو اب 3 کر دے، پھر 2 کر دے، پھر 1 کر دے، پھر آہستہ آہستہ وقت بڑھا دے، پھر آہستہ آہستہ اپنے آپ کو دوسری چیزوں میں رکھے، پھر 1 کو دوسری طرف کرے، محلت دو اس کو۔ ایمان کی جو مثال ہے نا وہ بہت خوبصورت ہے، ایمان درخت کی طرح ہوتا ہے، جتنا آپ کا جو درخت بڑھتا جاتا ہے نا اتنا ہی اندر تقویٰ بڑھتا ہے، یعنی آپ کہہ سکتے ہیں کہ تقویٰ بڑھتا ہے تو عمل کرنا آسان ہوتا ہے۔ ایسے لوگوں کو بجائے اس کے کہ یہ کہا جائے شراب چھوڑو، شرابی حرام، وہ آپ کو تھپڑ بھی مار دے گا، نہیں، اس کو پہلے دکھائیں ایمان ہوتا کیا ہے، معرفت، اللہ کی پیار، اللہ کا پیار، اقرار باللسان، تصدیق بالقلبی، پھر عمل بالجوارح۔ ایسے لوگوں کو درجہ بدرجہ ایمان اور تقویٰ کی طرف لے کے آئیے۔ حقیقی ایمان کا پروسیس بتایا گیا، سب سے پہلا درجہ کیا ہوتا ہے ایمان کے لیے، کہ عمل صالح شروع کر دو، ایمان لائے ہوئے نہ اٹھو، جو نیکیاں کر سکتے ہو کرو آہستہ آہستہ، کوئی بھی نیکی، اس کو شراب پہ نہ لیجئے، کیونکہ جنرل اصول ہے، اس معاملے کو کس طرح لینا چاہیے، کوئی نیکی نہیں کر رہے تھے نا، اٹھو کرنا شروع کرو، مثال ہے نماز نہیں پڑھتے تھے، چلو اٹھو نماز پڑھو، یہ ہے آمنو کے بعد اتقو والی کیفیت، سوری عمل صالح والی کیفیت، آمنو کے بعد وعمل الصالحات ہوا، اب آہستہ آہستہ آپ نماز پڑھنے لگیں گے، آپ کو عادت ہوگی، نماز کی عادت ہوگی، ماری بندی ہے، کوئی توجہ نہیں، کچھ نہیں ہے، کچھ بھی نہیں ہو رہا، تو آپ سمجھیں کہ ایک لیول پہ آ گئے، عادت ہو گئی، اور جتنا عمل صالح بڑھتا ہے نا اتنا ایمان بڑھتا ہے، اور جتنا ایمان بڑھتا ہے اتنے عمل صالح آسان ہوتے ہیں، یہ بالکل ریورس چلتے ہیں، دونوں طرف سے ایک ایک سرکل پورا ہوتا ہے۔ اب جب یہ کیفیت ہوتی ہے نا، اس کے بعد پھر اگلا درجہ آتا ہے، ایمان کا ایک اور رنگ آئے گا، وَاتَّقُوا وَآمَنُوا، اگلے لیول پہ آ گئے، اب نماز پڑھتے وقت مزہ آئے گا، روٹین ہو گئی، اب ماری بندی نماز نہیں ہوئی، اب لطف آنے لگا، پہلے بوجھ لگتی تھی، اب آپ کو اس نماز کا انتظار ہوتا ہے، آپ اس برائی سے اپنے آپ کو دور کرنا چاہتے ہیں۔ جب اس درجے پہ آتے ہیں نا، پھر تیسرا درجہ آتا ہے، یہ تین سیڑھی ہیں اصل میں اس عقائد میں، پھر سمت تکو احسن ہو، اب وہ چھوٹی چھوٹی ڈیٹیلز کی فکر لگ جاتی ہے، نماز تو پڑھ رہی ہوں ٹھیک ہے بھی کہ نہیں، ایک ہی صورت تو نہیں پڑھ رہی کتنے سال سے، غلط تو نہیں پڑھ رہی، پھر انسان یہ نہیں پوچھتا یہ فرض ہے، یہ سنت ہے، یہ نفل ہے، بلکہ بس وہ فکر لگ جاتی ہے، اس کو چھوٹی چھوٹی باریکیوں کی فکر لگ جاتی ہے۔ دیکھیں جیسے درخت ہے نا، جتنا اوپر جاتا ہے اتنی اس کی جڑیں مضبوط ہوتی ہیں، بالکل اسی طرح جتنا آپ نیکیوں میں آگے بڑھتے جاتے ہیں تو اندر سے ایمان بھی مضبوط ہوتے جاتا ہے۔ پھر یہ نہیں کہ یہ فرض ہے، یہ سنت ہے، نہیں اس کی ضرورت ہے، اس کی نہیں، یہ جائز ہے، یہ حرام ہے، لفظ آیا کہ نہیں، پھر فکر یہ لگ جاتی ہے کہ کیا میرے اس کام سے اللہ راضی ہے کہ نہیں، پھر آنے پائی کا حساب نہیں کرتا بندہ بیٹھ کے اللہ کے ساتھ، وہ اس طریقے سے اللہ کے لیے سب کچھ کرتا ہے کہ اس کا تقویٰ پھر اس کو احسان کے درجے پہ لے جاتا ہے، جو آخری درجہ ہے، جس کو اللہ کے نبی نے کہا کہ انک تراہو، پھر انسان کو اللہ ہر طرف دکھتا ہے، احساس ہوتا ہے کہ رب جو ہے وہ مجھے دیکھ رہا ہے، اور اس کیفیت میں جب آتا ہے تو پھر اصل عبادت میں لذت آتا ہے، پھر وہ تقویٰ کوئی کچھ چیزوں سے بچنے والا تقویٰ نہیں ہوتا۔ آپ کو پتہ ہے کہ سانپوں کی کتنی قسمیں، تھوڑا سا میں سانپ کا تقویٰ کے ساتھ آپ کا ریلیشن کر کے دکھاتی ہوں، 2400 ڈفرینٹ ٹائپس ہیں سانپوں کی، لیکن اس میں سے کتنی پوائزنس ہیں، زہریلی، صرف 200، 2200 قسم کے سانپ بالکل زہریلے نہیں ہوتے، تو کیا خیال ہے کہ پھر ہم صرف ان 200 سے ڈرتے ہیں کہ 2200 سے ڈرتے ہیں، ہم تو 2400 سے ڈرتے ہیں نا۔ یہ ہے تقویٰ، جتنا تقویٰ آپ کا بڑھتا جائے گا نا، تو آپ گناہ کی اتنی چیزوں سے بھی اپنے آپ کو بچاتے رہیں گے جو زہریلی نہیں ہیں، ان سانپوں کی طرح جو زہریلے نہیں ہیں، اس کے باوجود ہم ان سے بچتے ہیں۔ تقویٰ جو نا، یہ ایک ڈرائیونگ فورس ہے جو بندے سے نیک کام کراتی ہے، جو کئی کئی گھنٹے بٹھاتی ہے، جو گھروں سے نکالتی ہے، وہ اپنے آپ کو سجانا چاہتا ہے۔ دنیا میں آپ دیکھیں کہ کسی شخص کی تنہا ہوتی ہے، تھوڑی سی کیریئر شروع ہوتا ہے، تھوڑی سی تنہا ہوتی ہے، پرانی سیکنڈ ہینڈ گاڑی خرید لی، پرانا سیل فون خرید لیا، گھر جو بھی تھا لیا، بڑا اچھا لگا، اللہ تعالیٰ کوشش کرواتا ہے، ترقی دیتا ہے، انکم بڑھتی ہے، کیا ہوتا ہے جب انکم بڑھتی ہے، تو اس کے بعد ساتھ ہی جو چیز بدلتی ہے وہ ہمارا لائف اسٹائل بدلنے لگتا ہے، وہ گھر جو پہلے اتنا خوبصورت لگتا تھا وہ زہر لگتا ہے، ہائے میں اس گاڑی میں بٹھاؤں گی، کچھ بچے اس لیے ان گاڑیوں میں نہیں بیٹھتے کہ جو پرانی ہے، نہیں ہمیں ابو کی نئی گاڑی چاہیے، ہیں یہ کیا ہوتا ہے کہ اب اسٹینڈرڈ بڑھ گئے۔ بالکل اسی طرح جیسے دنیا کی آپ کی انکم بڑھتی ہے تو آپ کا لائف اسٹائل بدل جاتا ہے نا، اس طرح جب ایمان کی دولت بڑھتی ہے، تقویٰ کی دولت بڑھتی ہے نا، تو پھر آپ کو اپنے عمل چھوٹے چھوٹے بڑے برے لگتے ہیں، ہائے یہ کیا، جب پہلے اب شروع میں کچا چھوٹا سا غریب ایمان ہوتا ہے نا، آپ کہتے ہیں چلو فرض تو پڑھ رہی ہو نا، دیکھو دوسروں سے تو اچھی ہے نا، چلو گلے میں تو دوپٹہ لیا ہوا ہے نا، دوسروں سے تو اچھی ہو نا، کیونکہ ایمان ہی اتنا تھوڑا سا تھا، اسے خرید ہی اتنا سکے، वो चार फर्ज भी आपको इतने बड़े लगे कि बस आप कहते हैं कि मैं तो सबसे ज़्यादा नेक हूँ शहर में। और वाकई नेक तो बंदा तब होता है जब उसको कुछ पता ही नहीं होता, क्योंकि वो हमेशा दूसरों से कंपेयर करता है। लेकिन फिर क्या होता है कि आप अमीर होते हैं, आपके अंदर तकवा पड़ता है, आप अमीर हो रहे दिन ब दिन, फिर आपको शर्म आती है, भाई सिर्फ चार फर्ज पढ़ती हूँ, उठो उठो क्या करूँ। फिर ये नहीं फिक्र रहता कि क्या किया है, गम ये लग जाता है कि जिस हस्ती के लिए ये काम कर रही हूँ उसको पसंद आ रहा है कि नहीं। फिर इंसान अपनी कोशिश करता है, फिर इंसान इस तरीके से काम करता है कि उसका काम खूबसूरत होता है। मतलब देखिए कि आप कपड़ा सीते ना, एक है कि आप चार सिलाइयाँ लगवा लें किसी दर्जी से, दर्जन से आपका कपड़ा सिल गया, लेकिन एक होता है उस पर मोती लगाएं, सलमा करें, उसमें कढ़ाई कराएं। बिल्कुल इसी तरह मोहसिन जो है ना, वो अपनी नेकियों को खूबसूरत करता है। उसको अपनी आम सादी सीधी सादी नेकियां पसंद ही नहीं आती, कहता है ये तो सारे कर रहे हैं, ये तो सबको पता है, कुछ ऐसा करवाओ कि जो दूसरे ना करते हो, फिर बंदा मोहसिन के दर्जे पर आता है। अगर आज हमसे नेकियां नहीं हो रही, या हमारी नेकियां खोखली हैं या अधूरी हैं, या सांस फूल रहा हुआ है, एहसान जताया जा रहा है, अपने ऊपर बोझ कर रहे हैं, रहम खा रहे हैं, तर्स खा रहे हैं, और उस नेकियों के रास्ते में रुकावटें जो आ रही हैं उसको दूर नहीं कर रहे हैं, तो समझें कि अभी ईमान की पूंजी थोड़ी है, तकवा छोटा है। और जितने मुश्किल हालात आते हैं उतना ये ग्रो करता है। जैसे कुछ पौधे हैं ना, वो जितनी तेज़ बारिश होती है उतनी जल्दी बढ़ते हैं, स्नो में कुछ पौधे जल्दी बढ़ जाते हैं, इसी तरह ईमान का जो पौधा है ना, ये मुश्किल हालात में बढ़ता है। आप बड़े मुतमईन होकर कुरान पढ़ रहे हैं, सुकून से आ रहे हैं, आपको घर वाले भी कह रहे हैं जाएं बेगम आप पढ़ाएं, बच्चे भी कहते हैं मम्मी हम कुछ नहीं करेंगे आप जाएं, आपका ईमान इतना स्लोली स्लोली हो गया, आप खुद ही ढीले होंगे। और मैंने तो इस चीज़ को बहुत आजमाया कि बस दफ़ा हमें जब मौके मिलते हैं ना नेकियाँ करने के, तो हम ढीले हो जाते हैं, और जब पाबंदियाँ लगती हैं, जब रिएक्शन होता है, तो हमारी सोई हुई सलाहियतें उभरती हैं। जब पाबंदी लगती है फिर जो अंदर से एक खींच होती है ना, कहते नहीं ये कैसे हो सकता है, मुझे करना है, मुझे कर, फिर इरादे, फिर नीयतें, फिर रब से मुलाकातें। और बाज़ दफ़ा याद रखें, कोई बंदा हम पे पाबंदी लगाता है, हम करना चाह रहे होते हैं बिल्कुल ऑपोजिट, कोई बंदा हम पे पाबंदी लगाता है, नहीं कर सकते, नहीं जा सकती, रुकावट है, वो माँ बाप भी हो सकते हैं, वो शौहर बीवी भी हो सकते हैं, वो ख़ानदान वाले भी हो सकते हैं, आप कहते हैं मुझे जाना है, मुझे जाना है, कई दफ़ा आप रुकते हैं उनके कहने पे, कभी रुकते हैं, कभी आते हैं, कभी जाते हैं, कभी रुकते हैं। अब उसके बाद क्या होता है, आपके अंदर तो एक ऐसी फीलिंग आनी चाहिए थी ना, कि जिसके बाद आपका ईमान और तकवा बढ़े, वाह सुभान कितना मज़ा आता है, अल्लाह ताला देखो आज भी डांट खा के आई हूँ। फिर इंसान अपने आंसू पोंछता है, फिर वो खुशियाँ मनाता है। अल्लाह ताला ये आंसू कोई दुनिया की चीज़ों के नहीं है, आपको पता है मेरा दिल दुख है, आज किसको कितने प्यार से सवा, कितना लाड करके आई हूँ, कितनी मैंने बच्चों की नखरे देखे हैं ताकि मैं थोड़ी देर चली जाऊँ। अल्लाह ये आज के घर की सफाई इसलिए थोड़ी थी कि इस वक्त दिल था, इसलिए थी कि घर वाले खुश रहें, कि घर से फिर चुपके 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 बंदे की रब से मुलाकातें होती हैं ना, फिर अल्लाह ताला उसके ऊपर वो रहमतें करता है कि जो वाकई अल्लाह ताला के साथ बंदे का ताल्लुक जोड़ती है। फिर कान्ना का तरह ये एकदम थोड़ी हो जाता है, आप कहते हैं बाज़ार में खड़े शॉपिंग कर रहे थे और फरिश्ता आके के मुबारक हो आप मोहसिना बन गई, आप मुत्तकिया बन गई, आपका रिज़ल्ट निकल आया, नहीं मुश्किलात, वो कहते हैं ना घबरा तुम दिए बाद मुखालिफ से ना घबराए औका, कि यह तो चलती है तुझे ऊंचा उड़ाने के लिए। थोड़ी सी मुखालफतें होती हैं बाज़ दफ़ा हालात की वजह से होती हैं, कई ऐसे मौके आएंगे आप पलट जाएंगे। मैं कहती हूँ कि जिस पे अल्लाह को हम पे प्यार आ रहा होता है, हम उस पे अपने ऊपर तरस खा रहे होते हैं, इतनी अकल कम है हमारी। ये नफ्स के तकाजे दबेंगे, फिर ईमान, फिर तकवा, फिर ईमान, फिर तकवा, इतनी प्यारी आयत है, इतनी खूबसूरत आयत है कि जिसके ऊपर एक इंसान जितना गौर कर ले। एक छोटी सी कोटेशन इमाम अलामा बिज़ावी हैं, अरबिक मुफस्सिर हैं, उन्होंने इसकी बड़ी खूबसूरत बयान की है, कहते हैं कि ये तीन लफ्ज़ हैं ना, ये सहाबा कराम की तीन हालतों को ज़ाहिर करते हैं। पहले इत्तकौ व आमनु से इनके तकवा और ईमान की उस हालत का बयान है जिसका ताल्लुक़ इनके अपने कल्ब और रुख के साथ है, यानी जिस वो तकवा जिसका बस बंदे को खुद ही पता होता है, आपका दिल आपकी रूह जानती है कि आप कितने मुत्तकी हैं। दूसरे वत्तक वामनु से उनके तकवा और ईमान की उस कैफियत का जिक्र है जो इनके और दूसरे लोगों के दरमियान थी। हमारे साल में इसको ये कह लें कि हमारा वो ईमान और तकवा जो दूसरों को झलक रहा होता है, पहला क्या है वो तकवा जो हमें खुद ही पता है, दूसरा वो जो दूसरों को पता है, चल जाती है ना बातें लोगों को भी पता, اور کہتے ہیں کہ آخری تقوی احسن سے تقوی اور احسان کی اس حالت کی طرف اشارہ ہے جو ان کے اور ان کے رب کے درمیان تھی. یہ ہے محسن ہونا. رب کو پتا ہے کون کتنا متقی ہے, دنیا میں بھی پتہ چلتا ہے. اندر گرمی ہوتی ہے باہر دکھتی ہے, اندر ٹھنڈا ہوتا ہے باہر سے دکھتا ہے. اندر تقوی آپ کے آئے گا نا, دنیا کو دکھے گا. آپ نہیں چاہیں گے دکھے, لیکن دکھے گا. پانی ٹھنڈا ہوتا ہے تو باہر سے گلاس کے اوپر ایسا ہلکا ہلکا پسینہ آ جاتا ہے, بالکل دکھتا ہے. اگر ہمارا لوگوں کو نہیں دکھ رہا تو مت دھوکے میں آئیے کہ نہیں اندر سے ہم بڑے نیک ہیں. ضرور دکھے گا. جو متقی ہوگا اس کے عمل سے, اس کے کال سے, اس کے فعل سے دکھے گا. اشارے ہیں اس میں. پھر اس طرح تدریج بھی ہے, پہلا مقام, پھر درمیان کا, پھر آخری, اور ایک وہ کیفیت آئی کہ اللہ کے ساتھ تعلق جڑا. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہمیں ایمان اور تقویٰ کی آخری منزلوں پہ پہنچا دے, اللہ کے محبوب بن جائیں اور وہ کام کرنے لگ جائیں کہ جس کے بعد ہمارا تقویٰ اور بڑھے. آپ کو پتہ ہے کہ کچھ کام بھی ایسے ہوتے ہیں جو تقویٰ کو اور بڑھاتے ہیں, اور کچھ کام ایسے ہوتے ہیں جو گھٹاتے ہیں. کبھی کبھی آپ نے ایسا فیل کیا ہوگا, آپ کہتے ہیں ارے میں نے تو ٹھیک کام کیا تھا, یہ خراب کیسے ہو گیا؟ اس کی وجہ کیا ہوتی ہے کہ کوئی اور کام کر چکے ہوتے ہیں. کھانا پکانے میں اس کی بڑی مثالیں ملتی ہیں. آپ اچھا بھلا کوئی کام کر کے رکھتے ہیں, خراب ہوا, اس کی وجہ یہ کہ کوئی ایسی چیز اس میں ڈال دی کہ جو نہیں ڈالنی تھی. اسی طرح اپنے عملوں کو چیک کریں. آپ نیکیاں کرتے کرتے رک جاتے ہیں نا, بظاہر آپ کہتے ہیں روک دیے گئے, وہ رکاوٹ باہر سے نہیں آتی, اندر سے آتی ہے. پابندی لگ گئی, کسی کے اوپر بات آ گئی, کسی نے یہ کہہ دیا, فلاں وجہ ہو گئی. اللہ کہتا ہے یہ وہ راستے, تم جیسے گاڑیاں روکتے ہیں نا سرخ لائٹ پہ, تو آپ اس کو دوسرے لفظوں میں کہہ سکتے ہیں کہ ہم روکے جاتے ہیں. ایک دفعہ گورنمنٹ کہہ دے سو کہ آپ کو رکنا ہے سرخ لائٹ پہ, رک جائیں, نہ رکنا ہے نہ رکیں, کتنے رکیں گے؟ آدھے سے زیادہ نہیں رکیں گے. اس طرح ہم بعض دفعہ جو رکے ہوتے ہیں, ہم سوچتے ہیں نا ہم روکے گئے ہیں, ہم روکے نہیں گئے ہوتے, ہم رکے ہوتے ہیں. کیونکہ جو ہو ذوق یقین پیدا تو کٹ جاتی ہیں زنجیریں. اللہ تعالیٰ سے دعا ہے کہ عمل کا تقویٰ دے. اس طریقے سے اللہ تعالیٰ ہمیں متقی بنا دے کہ ہم بھی جانیں کہ ہم متقی ہیں. یہ کب ہوگا؟ جب آپ کا باطن ظاہر سے خوبصورت ہوگا, اور اس درجے پہ اللہ لے جائے کہ لوگوں کو بھی پتہ چلے کہ ہم متقی ہیں. یہ کب ہوگا؟ جب ہمارے ظاہری اعمال خوبصورت ہوں گے اور گناہ ہماری زندگی میں نہیں ہوں گے, اور اللہ ہمیں اس درجے پہ بھی لے جائے کہ جہاں اللہ کو پتہ چل جائے ہم متقی ہیں. یہ کون سا درجہ ہے؟ یہ قربانیوں کا درجہ. ایک صحابی تھے, کہتے تھے آج میں اللہ کو دکھا دوں گا میں کیا کر سکتا ہوں. اللہ نے قرآن میں آیت نازل کر دی, نحبہ. نحب کہتے ہیں ایسی منت کو, کہ یہ وہ لوگ ہیں جو اپنی کہی ہوئی کر کے دکھاتے ہیں. تو بعض دفعہ ہم بہت بڑی بڑی باتیں کر چکے ہوتے ہیں, جب موقع آتا ہے تو پیچھے ہٹ جاتے ہیں. اللہ تعالی ہمارے ایمان کو مضبوط کرے. یہاں سبق پورا ہوا. سبحان ربک رب العزت عما یصفون, وسلام علی المرسلین, والحمد للہ رب العالمین. اللہم انی اسألک الہدیٰ والتقیٰ والعفاف والغنا. اے اللہ, ہم تجھ سے ہدایت مانگتے ہیں اور تقویٰ مانگتے ہیں اور پاک دامنی مانگتے ہیں, والغنا اور غنا مانگتے ہیں. ایسے لگتا ہے کہ آج کے سبق میں ان چاروں چیزوں کا تذکرہ تھا. تلاوت سنیں گے.
وَإِذَا سَمِعُوا مَا أُنزِلَ إِلَى الرَّسُولِ تَرَى أَعْيُنَهُمْ تَفِيضُ مِنَ الدَّمْعِ مِمَّا عَرَفُوا مِنَ الْحَقِّ يقولون ربنا آمنا فاكتبنا مع الشاهدين وما لنا لا نؤمن بالله وما جاءنا من الحق ونطمع أن يدخلنا ربنا مع القوم الصالحين فأثابهم الله بما قالوا جنات تجري من تحتها الأنهار خالدين فيها وذلك جزاء المحسنين والذين كفروا وكذبوا بآياتنا أولئك أصحاب الجحيم يا أيها الذين آمنوا لا تحرموا طيبات ما أحل الله لكم ولا تعتدوا إن الله لا يحب المعتدين وكلوا مما رزقكم الله حلالا طيبا واتقوا الله الذي أنتم به مؤمنون لا يؤاخذكم الله باللغو في أيمانكم ولكن يؤاخذكم بما عقدتم الأيمان فكفارته إطعام عشرة مساكين من أوسط ما تطعمون أهليكم أو كسوتهم أو تحرير رقبة فمن لم يجد فصيام ثلاثة أيام ذلك كفارة أيمانكم إذا حلفتم واحفظوا أيمانكم كذلك يبين الله لكم آياته لعلكم تشكرون يا أيها الذين آمنوا إنما الخمر والميسر والأنصاب والأزلام رجس من عمل الشيطان فاجتنبوه لعلكم تفلحون إنما يريد الشيطان أن يوقع بينكم العداوة والبغضاء في الخمر والميسر ويصدكم عن ذكر الله وعن الصلاة فهل أنتم منتهون وأطيعوا الله وأطيعوا الرسول واحذروا فإن توليتم فاعلموا أنما على رسولنا البلاغ المبين ليس على الذين آمنوا وعملوا الصالحات جناح فيما طعموا إذا ما اتقوا وآمنوا وعملوا الصالحات ثم اتقوا وآمنوا ثم اتقوا وأحسنوا والله يحب المحسنين
اللہ تعالیٰ سارے بیماروں کو ٹھیک کر دے صحت دے دے عافیت دے اپنی دین کے لیے پچھلی زندگی کی گناہوں کی معافی کے لیے ہم سب کو وقت دے مہلت دے اور جتنے لوگ جہاں پریشان ہیں اللہ تعالیٰ ان کی پریشانیوں کو دور کر دے اور امت مسلمہ کو ان چاروں برائیوں سے محفوظ رکھ دے جس کا تذکرہ ہم نے سبق میں پڑھا آمین